नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं। गएको साता हामीले एक सरको मायाको तेस्रो श्रृंखला वाचन सुन्यौं। तेस्रो श्रृंखलासम्म पुग्दा यसभित्रको पात्र चालिसे दाई र उनको प्रेमिका माझ्दा छटपटीमा छन्, किनभने माझ्दा गर्भवती भएकी छन्। अब यो समस्याको समाधान उनीहरूले कसरी गर्लान्? सुनौ जीएस पौडेलको उपन्यास एक सरको मायाको चौथो श्रृंखला पृष्ठ 57। करी झुमर खसेर खङरङ बनाएको छ, करी बेलुन पड्केर सातो उडाएको छ, करी लाइटरको आगोले झस्काएको छ। मलाई यो के भइरहेको छ? सायद दाईलाई माझ्दाले चालिसे आई एम प्रेग्नेन्ट भन्दा मलाई भएका तीन थोक एकैचोटि भएको हुनुपर्छ। माझ्दाले दाईतिर पुलुक्क हेरेर सुकेको घाँटी भिजाउन थोक्ने लिन्द्र भनिन्। छ हप्ता दाईले कुनै प्रतिक्रिया जनाएनन्। चुरोट तान्दै पितातिर नजर फालेर बसिरहे। केही बेरपछि लामो सास तान्दै माझ्दा बोलिन्, गल्ती मेरै थियो, मैले सावधानी अपनाउनु पर्थ्यो। दाई केही नबोली चुरोट तानिरहे। माझ्दा बोल्दै गइन्, अल्लाहको खेल पनि गजबको छ। जति बेला म एउटा पिपिरोका लागि तडपिरहेकी थिएँ त्यति बेला मेरो ममतामयी भूमि बञ्जर बन्यो। मेरो पुकारा र मातृत्वको दुवा अल्लाहले सुनेनन्। म बाँझी नै रहेँ। एउटी स्त्रीका लागि आमा बन्न नसक्नुभन्दा ठूलो पीडाहरू के होला र? मलाई स्त्री हुनुको पूर्णता प्राप्त भएन। तर आज बोल्दा बोल्दै माझ्दाको स्वर भाँचियो। उनका आँखा फेरि पिरपिलाउन थाले। आँसुले भिजेका आँखाले दाईलाई हेरे। दाई औँलामा चुरोटको ठुटो च्यापेर चिन्तित बनिरहेका थिए। माझ्दाले आफ्नो दायाँ हत्केलाले आँखा र बायाँ हर्थुङ्गोले नाक पुछिन् अनि लामो सास तानेर फेरि बोल्न थालिन्। वर्षौं लामो खडेरीबाट गुज्रिरहेको मरूभूमि तुल्य मेरो जिन्दगीमा तिमी झरी बनेर आयो। तिम्रो आगमनसँगै मरूभूमिमा एउटा पिपेरो उम्रियो। तर हेर न, यो नियतिले मसँग कस्तो खेल खेलिरहेछ। असीम प्यास बोकेर हिँडिरहेकी एउटी मृगिणीले तलाउ भेट्टाई, पानी पनि खाई तर प्यास मेटाउन सकिन। मातृत्वको दुहाई गरिरहेकी मलाई अल्लाहले मातृत्वकै कठघरामा खडा गरेर हत्यारा साबित गर्न खोजिरहेछन्। यो पिपिरोले मलाई स्त्रीबाट आमा बनाउँदैछ। यसको हत्या म कसरी गरौं? नगरू भने पनि म के गरौं? हत्यारा बन्नै पर्ने बाध्यता आइपरेको छ। माझ्दा रोकिन्। केही बेर त्यहाँ सन्नाटा छायो। बिजुलीको मधुरो बत्तीमा तुहाँको पातलो बादल लागिरहेको थियो। दाईले हातको चुरोटको ठुटोलाई चिसो भइसकेको कफीमा डुबाउँदै भने, माझ्दा म अनुभव त गर्न सक्दिनँ तर अनुमान गर्न सक्छु यतिखेर तिमी कुन अवस्थामा गुज्रिरहेकी छौ। तिम्रो भित्री अपेक्षा अव्यवहारिक र असम्भाव्य छ। तिमीले अबोर्सन गर्नै पर्छ, अरू कुनै विकल्प छैन। दाईको कुरा सुनेपछि माझ्दाले आफ्ना बन्द ओठ किञ्चित तन्काइन् र भनिन्, मलाई थाहा छ चालिसे, सायद म भावनामा बगे होला। दाई बोलेनन्। माझ्दा उठेर फ्रिजबाट चिसो पानी निकालेर घटघटी पिउन थालिन्। भुइँमै बसिरहेका दाईलाई पानीको बोतल दिएर माझ्दा कप उठाएर भान्सातिर छिरिन्। भान्साबाट निस्केर मूल ढोकाको चुकुल खोल्दै माझ्दाले भनिन्, चालिसे म आराम गर्न चाहन्छु, धेरै थकाइ लागेको छ। खाली बोतल भुइँमा राखेर दाई ढोकामा उभिएकी माझ्दाको नजिकै गए। उनी केही भन्न खोज्दै थिए तर त्योभन्दा पहिले नै माझ्दाले भनिन्, गुड नाइट चालिसे। थोरै अबेर हुँदा पनि माझ्दाकै कोठामा सुत्ने दाई मध्यरातमा बेलिङली फर्किए। त्यो रात दाई हुलुमालेबाट डोनीमा फर्किँदै गर्दा म दुबईबाट मालदिव्स जाँदै थिएँ। मलाई सम्झना छ, भोलिपल्ट म बिहान मलाई रिसिभ गर्न पुगेका दाईको आँखा रातो र अनुहार फुङ्ग उडेको थियो। उनी टोलाइरहेका थिए।
गरीब के इच्छा पूरा करा दो तुम तो गरीब ना।
म चढेको डोनी बिलिङलीको टर्मिनलमा रोकियो। टर्मिनलबाट निस्केर फेरि दाइलाई फोन लगाएँ। स्विच अफ भन्ने महिलाले पनि मलाई दिगदार नपार भने। म सरासर दाईको कोठामा गएँ। ढोकामा ताला झुन्डिरहेको थियो। दाई पनि कतै होइन होइन, दाई त्यति काँतर छैनन्। त्यहाँबाट म रक्बोतिर लागेँ। तिलाखुसीको उत्तरतिर काम ढल्किँदै थियो। रक्बोमा बसेर एउटा सेल्फी खिचेँ, तर सेल्फीमा मेरो अनुहार र पाइन्ट फ्रेममा अटेन, त्यसैले त्यो फोटो बहिनीलाई पठाइन। अचानक अहमद आयो। ऊ पनि दाईलाई नै खोजिरहेको रहेछ। उसले मसँग हात मिलाउँदै भन्यो, चालिसालाई आज के भयो, दिउँसैदेखि फोन अफ छ। म पनि ट्राई गरिरहेको छु, कहाँ गए, के गर्दैछन् केही थाहा छैन, सायद कुनै काममा पो फसे कि, मैले उत्तर दिएँ। अहमद र म एकछिन रकबोमै बस्यौँ। केही समयमा अहमदले हतारिँदै भन्यो, आलोक साँझ म डेटिङमा छु, मुभी हेर्ने, डिनर गर्ने अनि मालैमै बस्ने प्लान छ। ल बधाई छ। अहमदले गोजीबाट एउटा चुरोटको खिल्ली निकालेर मतिर हात बढाउँदै भन्यो, सुन न तिमीलाई त थाहै छ चालिसेर म चुरोटको सर्का साटेर पिउँछौ, चालिसे आएपछि यो उसलाई देऊ है, अनि म आज पिउँदिनँ भनेर पनि भनिदिनु ल। मैले हुन्छ भनेर अहमदले दिएको चुरोट लिएँ। मैले हुन्छ भनेर अहमदले दिएको चुरोट लिएँ। उसले दिएको खेली नयाँ जस्तो थिएन, सुर्ती निकालेर फेरि भरे जस्तो देखिन्थ्यो। फिल्टरको ठाउँमा कडा खाले कागज बेरेर घुसारिएको थियो। एकछिन निहालेपछि मैले खल्तीबाट आफ्नो चुरोटको बट्टा निकालेँ। दुई खेली मात्रै बाँकी रहेछन्, तीन भए। अहमद हिँड्ने लागेको थियो, मैले उसलाई मोबाइलबाट एउटा फोटो खिच्न लगाएँ। मेरो फोटो खिचिदिएर अहमद गयो। मैले फोटो मेसेन्जरबाट बहिनीलाई पठाइदिएँ अनि दाईलाई पनि अफलाइन मेसेज छोडेँ, कता हो दाई, भूमिगत पो हुनुभयो त। तनावमा मलाई लिन एयरपोर्ट पुगेका दाई छोटो समयमै मसँग त्यति घनिष्ठ होलान् भन्ने मैले सोचेकै थिएन। म मालदिप्स पुगेको पर्सिपल्ट साँझ आफूले चलाउँदै गरेको ल्यापटप छोरीलाई पठाइदिन ब्यागमा बोकेर मेरो कोठामा पसेका दाई रिसोर्टमा काम गर्ने एकजना नेपालगञ्जको साथीलाई ल्यापटप दिएपछि एयरपोर्टबाट सिधै हुलुमाले पुगे। माझदाले किञ्चित मुस्कुराउने कोसिस गर्दै दाईको स्वागत गरिन्। सोफामा बस्दै दाईले माझदाको अवस्था बुझे, कस्तो छ तिमीलाई, सब ठिक छ, कफी पिउँछौ? दाई र माझदा बीच खासै संवाद भइरहेको थिएन। कफी पिएपछि माझदा खाना पकाउनेतिर लागिन् भने दाई टिभीमा च्यानल फेर्न थाले। दुवैले सँगै बसेर खाना खाए, तर पहिलेको जस्तो मिठो मानेर खान सकेनन्। त्यो रात माझदाका हावभावहरू दाईप्रति न आकर्षित थिए न त विकर्षित नै। भाँडा धोइसकेपछि माझदा दाईको छेउमा आएर बसिन्। दाईले फेरिरहेका टिभीका च्यानलहरूमा माझदाले बिना कुनै प्रतिक्रिया आफ्ना आँखालाई छाडिदिइन्। केही बेरपछि दाईले टिभी बन्द गरेर माझदालाई हेर्दै भने, अबोर्सनका लागि के गर्ने, मलाई मालदिप्सको हस्पिटल र कानूनको बारेमा खासै जानकारी छैन। दाईले त्यसरी अचानक प्रश्न सोद्धा माझदा झस्किन्, तर केही बोलिनन्। उनले दाईका आँखाबाट आफ्नो आँखा झिकेर खुट्टातिर पुर्याइन्। केही बेर उनी दायाँ खुट्टाको बुढी औँलाले भुइँको कार्पेटलाई कोतर्दै बसिन्। केही बोलिनन्। आफ्नो प्रश्नको जवाफ नआएपछि दाईले फेरि प्रश्न दोहोऱ्याए। प्रश्न दोहोरिएपछि माझदालाई उत्तर दिन कर लाग्यो। चिन्ता नलेऊ चालिसे, म तिमीलाई कुनै समस्यामा पार्ने छैन, म अबोर्सन गर्छु तर मलाई केही समय देऊ, हत्यारा बन्नु अघि दुई चार दिनमा मातृत्व बोध गर्न चाहन्छु। माझदाको गम्भीर कुरा सुनेर दाई पनि निकै गम्भीर भए। माझदा भन्दै गइन्, मलाई थाहा छ यतिखेर तिम्रो मानसपटलमा के कुदिरहेको छ भनेर, परिवारको चिन्ताले पिरोल्नु स्वाभाविक हो, तर तिमी चिन्ता नगर चालिसे, म तिमीलाई दुःखी देख्न सक्दिनँ अनि दुःख पनि दिन चाहन्न, तिमी त मेरो जीवनको एउटा महत्त्वपूर्ण घुम्ती हौ, मलाई विश्वास गर चालिसे। भावनामा डुबेर बोलिरहेकी माझदाको आवाजमा रोदनका छिटाहरू मिसिन थालिसकेका थिए। बोल्दा बोल्दै माझदाले आफ्नो शिर दाईको बायाँ कुममा अडाइसकेकी थिइन्। दाईले आफ्नो दायाँ हातले माझदाको केस सुमसुमाए, तर केही बोलेनन्। काम डुबिसकेको थियो। अहमद गएपछि रकबोमा म एक्लै बसिरहेको थिएँ। पूर्वबाट पश्चिम हावा बहिरहेको थियो। ब्रेडफुटका पातहरू स्ट्रीट लाइटको उज्यालोमा चम्किरहेका थिए। ब्रेड फ्रुटको छाया परिरहेको बेन्चमा अद्वैंसी जस्ता देखिने एउटा पुरुष र एउटी हिजाब लगाएकी महिला बसिरहेका थिए भने केही मान्छेहरू चौराहाको वरपर टहलिँदै थिए। मलाई चुरोटको तलतल लाग्यो। आवाजसँग सङ्घर्ष गरेर बल्ल तल्ल चुरोट सल्काएँ। दाईलाई फोन लगाएँ, फेरि पनि त्यही महिलाको आवाज आयो। मन चिसो हुँदै गयो। आखिर दाई यतिका समय कहाँ हराए? उफ! दाई र म हुलुमुवाले घुम्न जानुभन्दा अघिल्लो शुक्रबार दाई मेरो कोठामा आएको बेला घरबाट तारन्तार फोन आइरहेको थियो। त्यो दिन दाई बाल्कोनीमा उभिएर कुरा गरिसकेपछि रुमालले अनुहार पुछेर हलमा फर्केका थिए। मैले त्यो दिन दाईको पीडा बुझ्न सकिनँ। समस्याले घेर्न थालेपछि चारैतिरबाट घेर्छ भन्थे ओराएछ। एकातिर माझदाको गर्भमा पलाएको पिपिरोले सृजना गरेको समस्या, अर्कातिर फेसबुक अकाउन्ट लगआउट नभई छोरीको हातमा पुगेको ल्यापटपले गरेको भण्डाफोर। दाई त विक्षिप्त मनोदशामा पुगेका रहेछन्, जुन मैले कल्पना पनि गरेको थिइनँ। छोरी र श्रीमतीले दाई र माझदा बीचको फेसबुक च्याटिङ पढेपछि स्थितिले भयानक रूप लिएको रहेछ। दाई धर्मसङ्कटमा परेछन्। कि त तत्काल राजीनामा गरेर घर हाजिर हुनुपर्ने, कि त श्रीमती र छोरी त्याग्नुपर्ने। दाईले श्रीमती र छोरीको नजरमा त्यसरी गिरेको काहली लाग्दो परिस्थितिको कसरी सामना गरे होलान्? श्रीमान या श्रीमती विदेशीका धेरै दम्पतिको घरबार बिग्रिएको सुन्नमा आइरहन्छ। यस्ता घटनाहरू धेरै घटिरहेका हुन्छन्। मैले पहिलोचोटि नजिकबाट निहाल्न पाएँ। मैले त्यस्ता कुरा चल्दा म कठोर भएर प्रतिक्रिया दिन्थेँ, तर दाईको केसमा म कसैप्रति पनि कठोर हुन सक्दै सकिनँ। मेरो सोचमा पनि केही बदलाव आयो। रक्बोमा बसेर दाईलाई कुर्दा कुर्दै धेरै समय बितिसकेको थियो। वरिपरिका सबै मान्छेहरू हिँडिरहेका थिए। म अधैर्य भइरहेको थिएँ। हावा छेक्न नसकेर स्ट्रिट लाइटको तल पुगेर चुरोट सल्काएँ अनि फेरि रक्बोमै गएर बसेँ। उठेर कतै जान मनै थिएन। दाई टुप्लुक्क चौराहाको पश्चिमतिरबाट झुल्की पो हाल्छन् कि? आस मरिसकेको थिएन। एक दिन दाई र माझदाको कथा सुनिसकेपछि मैले दाईलाई सोधेको थिएँ, अब के निर्णय गर्नुहुन्छ? दाईले भनेका थिए, म प्रायश्चित गर्छु। कतै दाईको प्रायश्चित? तर फेरि उनले राजीनामा दिएका थिए, यसको अर्थ उनी घर जान चाहन्छन्। घर त गइहालेका छैनन्, यिनी गए चाहिँ कहाँ? मेरो मनोवादमा यस्तै कुराहरू खेलिरहेका थिए। हातमा बाँकी रहेको आधा चुरोट हावाले नै उडाएर लग्यो। दाई, माझदा र दाईको परिवार मेरो मन त्रिकोणात्मक भएको थियो। दाईकी श्रीमती, जो दाईलाई नै सर्वस्व ठानेर बाँचिरहेकी छिन्, आफ्नै आँखाले आफ्नो श्रीमानको लीला अक्षरमा पढेर चित्रमा उतार्दा उनीभित्र के बित्यो होला? विवाहको उमेर पुग्न लागेकी छोरीले आफ्नै बाबुको रसरङ्गको अध्याय कसरी पढ्यो होला अनि पढेर के सोचियो होला? दाईले राजीनामा दिएर घर जाने निर्णय त गरे, तर के पारिवारिक सम्बन्ध पहिले जस्तै रहला? कि दाईकी श्रीमतीले मनैदेखि माफ गर्न सक्लिन्? टुक्रिएको सिसा कसरी जोडियोला? अफिस, काम र कोठाको निरस दैनिकी बीच चलिरहेको उराट लाग्दो जिन्दगीमा माझदाको आगमनले दाईको मन पग्लिनु अस्वाभाविक थिएन। जो कसैको पग्लिन सक्थ्यो, तर दाईले आफूलाई ऐनामा हेर्नु पर्थ्यो। हेरेनन् माझदा, पिछडि उनको व्यथा छुट्टै थियो। उनको त कठोर तपस्या पूरा भएको, तर विडम्बना वरदान हातमा थाप्न सकिनन्। दाई माझदाको गर्भमा आफूले रोपेको पिपिरो छोडेर घर जान सक्दैनन्। नजाँदा फेरि परिवार नरहन सक्छ, परिवार बन्न पनि सक्छ, तर उनी बनेको परिवार भत्काएर नयाँ परिवार बनाउन चाहँदैनन्। मेरो मानसपटलमा यस्तै कुराहरू घुमिरहेका थिए। कडीमा रातको 10 बजिसकेको थियो। दाईको फोन अफ नै भएको थियो। चौराहा सुनसान थियो। व्हाइट स्यान्डविचमा भने केही युवा युवतीहरू आएर रमाइलो गरिरहेका थिए। ब्रेड फ्रुटको बोटमुनि बेन्चमा पनि दुईजना युवती आएर बसिसकेका रहेछन्। युवतीहरूको अनुहार प्रष्ट नदेखिए पनि पहिरन प्रष्ट देखिन्थ्यो। एउटीले सेतो टी सर्ट र प्यान्ट लगाएकी थिए भने अर्कीले कुर्ता सुरुवाल। उनीहरू एक आपसमा कुरा गरिरहेका थिए। समयले कोर्र हानिरहेको थियो। म भित्रभित्रै छटपटाइरहेको थिएँ। मलाई के गरौँ र कहाँ जाउँ जस्तो भइरहेको थियो। अगाडि युवतीहरू गफ गरिरहेका छन्। उनीहरूले बेला बेलामा मलाई हेरे जस्तो लागिरहेको थियो। मेरो मन अधैर्य भयो। मलाई चुरोटको तलतल लागेर आयो। बट्टामा अन्तिम खिल्ली बचेको थियो, त्यो पनि अहमदले दाईका लागि छोडेको। मलाई यो पनि थाहा थियो कि त्यो खिल्लीभित्र सुर्ती निकालेर अर्थकै केही चिज भरिएको थियो, जुन दाई र अहमद साटासाट गरेर पिउँथे। त्यो क्षण सायद पहिलोपटक मेरो मस्तिष्कले मनलाई वशमा गर्न सकेन। हावासँग धेरै सङ्घर्ष गरेर मैले त्यो चुरोट सल्काएँ। धुवाको एउटा लामो सर्को मेरा ओठको बीचबाट घाँटीको बाटो हुँदै फोक्सोमा पुग्यो। मैले तानेका धुवाका अनगिन्ती सर्काहरूको भन्दा त्यसको स्वाद फरक थियो। लाइटर खल्तीमा राखेँ। चुरोटको खाली खोल हावाले नै उडाएर लग्यो। धुवाँभित्रको नसाले केही असर गरे चाहिँ लागिरहेको थियो। मैले सर्कोमाथि सर्को थप्दै गएँ। जति जति तान्दै जान्थेँ उति उति नसा बढ्दै जान थाल्यो। कति सर्का ताने त्यो त मलाई याद नै छैन, तर मलाई यो याद छ कि त्यो एक खिल्लीको नसाले मलाई विश्व ब्रह्माण्ड गुमाएको थियो। म अर्कै दुनियाँमा पुगेको थिएँ। आकाश, समुद्र, रक्बो, चौराहा, स्ट्रिट लाइटको खम्बा, ब्रेड फ्रुटका रुखहरू, व्हाइट स्यान्ड बिच हेर्दा हेर्दै सबै अद्भुत लाग्न थाले। आकाश हेर्दा हेर्दै कालो भयो। म सोच्न थालेँ, पर्दा लाग्यो। यो कालो पर्दाभित्र एउटा विशाल रङ्गमञ्च छ जहाँ रहस्यमय नाटक मञ्चन भइरहेको छ। ताराहरू मञ्चमा बालिएका बत्ती हुन्। म ठूलो जहाजमा चढेर अमृत सागरमाथिबाट त्यो नाटक हेर्न जाँदैछु। अमृत सागरको बीचमा एउटा टापु छ जहाँ दुई कल्पवृक्ष छन्। जलपरीहरू कल्पवृक्षको फेदमा राजकुमारलाई कुरिरहेका छन्। मिठो कल्पनामा रम्दा रम्दै मेरो ओठमुख सुकेर आयो। त्यो अद्भुत नसाले मेरो रगत तताएको थियो। आँतले पानी खोजिरहेको थियो, तर मैले भ्याउ पाउन सकिरहेको थिइनँ। अचानक दृश्यमा परिवर्तन आउन थाल्यो। कालो पर्दा एकाएक भीमकाय घैँटोमा बदलियो। ताराहरू कालो घैँटोमा परेका प्वाल जस्ता देखिए। समुद्र खरानीको विशाल मरूभूमिमा परिणत भयो। त्यो खरानी मैले भर्खरै जलाएर पिएको एउटा चुरोटको थियो। म त्यो विशाल मरूभूमिको बीचमा रहेको बढीमानको ठुटोमा काकाकुल भइरहेको थिएँ। त्यो ठुटो त्यही मैले पिएको चुरोटको थियो। अगाडिका रुखहरू सुकिसकेका थिए। रुखमुनिका जलपरी मेरा लागि जल बनेका थिए, जसलाई पिएर म आफ्नो प्यास मेट्न सक्थेँ। म घरि राक्षस बन्थेँ, घरि देवता बन्थेँ त घरि मान्छे। आँखा मिच्दै थिएँ। टी सर्ट र प्यान्ट लगाएकी युवती बसिरहेको ठाउँबाट उठेर रक्पतिर पाइला बढाउन थाली। म आँखाबाट हात हटाएर उसैलाई हेर्न थालेँ। ऊ स्ट्रिट लाइटको उज्यालोमा मुस्कुराउँदै मतिर आई। मलाई स्लो मोसनमा देखाइने फिल्मको दृश्य जस्तो लाग्न थाल्यो। म तिर्खाएको नायक, ऊ घैँटोमा कुवाको पानी बोकेर आइरहेकी नायिका। मानौ उसको केस ह्यातुङ झरना, उसका दुई आँखा रूपाताल र बेगनासताल, उसका दुई ओठ रसिला र भरिला सुन्तलाका दुई केसरा, सेतो टी सर्टभित्र लुकेका दुई साना टापु, दुई हिमशिखर, उसको नितम्ब सिमसार क्षेत्र, मुस्कुराउँदा देखिने दन्तलहर, बरफका गोला, आहा, ऊ सम्पूर्ण रूपले मेरो आँत भिजाउन सक्षम छे। ऊ स्ट्रिट लाइटको खम्बाबाट रक्पतिर आफ्ना कदम बढाउन थाले। उसले मतिर बढाएको पहिलो कदम, मानौ ताजा परेको खेत, भिजाउन पसेको पहिलो बल। ऊ जलपात्र थिए, जलपरी थिए, या जलाशय थिए, जे थिए, मेरो आँतको प्यास मेटाउने खालकी थिए। एक्सक्यूज मी, क्यान आई बरो योर लाइटर प्लिज? युवतीको मृदुल आवाज सुन्दा मलाई यस्तो लाग्यो। द्वापर युगदेखि कृष्णको वियोगमा भौतारिँदै हिँडिरहेकी राधा मलाई कृष्ण ठानेर पुकारा गरिरहेकी छिन्। तत्क्षण मलाई कृष्ण भन्न मन लाग्यो। उसको सुन्दरताको अगाडि मलाई बाँकी सबै फिक्का फिक्का लाग्यो। म त एकाग्र भएर उसको रूपको गहिराईमा डुब्न थालेछु। जब उसले दोस्रो पटक आफ्ना ओठबाट आवाज निकाली, अचानक म झस्केँ। म झस्केको देखेर ऊ हाँसी। ऊ हाँस्दा त झन् मेरो धड्कनै रोकियो। उसलाई लाइटर मात्र होइन, तन, मन, धन सबै दिए झोँ लाग्न थाल्यो। काखमा राखेर उसलाई आफ्नै हातले चुरोट पिलाएर धुवाँ बनी स्वाट्टै भित्र पसेर उसको धड्कनमा बसौँ जस्तो लाग्यो। तर के गर्नु, लागेर नहुने। चिप्लो चट्टानसँग उडराई। त्यसरी म लाइटर दिन उठ्न लागेको थिएँ। उसले परेबाट फाल्नु भन्ने इसारा गरी लाइटर दिने बहानामा उसलाई स्पर्श गर्न पाउँछ कि भन्ने थियो, त्यो पनि सम्भव भएन। मैले फालेको लाइटर समातेर उसले आफ्नो सानो ब्यागबाट चुरोट निकालेर सल्काई। लाइटर बालेर चुरोट सल्काउँदै गर्दा देखिएको उसको मुहार, आहा, रूपलाई स्वादमा परिणत गर्ने हो भने महभन्दा पनि मिठो। चुरोट सल्किएपछि उसले प्याकेट झोलामा राखी अनि मुस्कानको तीरमा लाइटर बाँधेर मतिर प्रहार गरी। नसामा लट्ठिरहेका मेरा हातले लाइटर समाउन सकेनन्। लाइटर समुद्रमा खस्यो भने मुस्कानको तीर देब्रे छातीमा रोपियो। लाइटर पानीमा खसेको देख्नासाथ उसका आँखा ठूला भए, ओठ गोलाकारमा खुले, हात कान समात्न पुगे। उसले जुन हावभावमा माफी मागिरहेकी थिए, यदि उसले राजद्रोह नै गरेकी भए पनि एउटा क्रूर तानाशाहले उसलाई सहजै माफी दिने थियो। मेरो त कुरै छोडौँ। उसले जाने बेलामा आँखाले आँखामा प्रहार गरेर गई। उसको र मेरो दूरी बढ्दै जाँदा प्यास पनि बढ्दै गयो। चुरोट तानिसकेर उनीहरू चौराहातिरबाट अलग पाए। लाइटरवाली सुन्दरी मेरो आँखाको वरिपरि नै घुमिरहे। घडीले रातको 12 बजाउन लागेको थियो। 40 दाई सम्पर्कविहीन भएको पनि 12 घण्टा हुन लागेको थियो। मलाई लागिरहेको थियो म विगत 12 वर्षदेखि 40 दाईलाई खोजिरहेको छु। दुहाको नसा केही मत्थर हुँदै थियो, जिउ लाटो लाटै थियो, आँखा टोलाउन खोजिरहेका थिए। कालो माटोको घैँटो आकाश भइसकेको थिएन, प्वालहरू तारा भइसकेका थिएनन्, खरानीको मरूभूमि समुद्र भएर छछल्किएको थिएन, कल्पवृक्षका रूख ब्रेडफ्रुट बनिसकेका थिएनन्। सबै क्रमशः आफ्नो रूप धारण गर्दै थिए। नसाले छोड्दै जाँदा तनाव भने बढ्दै गइरहेको थियो। साथीहरूको जमघट भएपछि अचानक योजना बन्थ्यो। कुनै बेला म घरमा खबर नगरी दिनभरि गायब हुन्थेँ। जब म राति घर फर्किन्थेँ तब काकी बेसरी रिसाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, अनि फेरि आफै रुनुहुन्थ्यो। काकी भन्नुहुन्थ्यो, त जहाँ जानु छ जा, तर कमसेकम यहाँ जान्छु भनेर त जा, त किन बुझ्दैनस्? यसरी बिना खबर हराइदिँदा हाम्रो कुन गति हुन्छ? त्यति बेला बुझ्न नसकेको भाव मैले 40 दाईलाई कुर्दा बल्ल बुझेँ। 40 दाई छोटो समयमै मेरो घनिष्ठ मित्र भइसकेका थिए। एक महिना अगाडिसम्म देख्दै नदेखेको मान्छेलाई म त्यसरी कुर्ने भएको थिएँ। लाइटरवाली सुन्दरी र उसकी साथी पनि त्यति बेलासम्म त घर पुगेर सुतीवरी निदाइसकेका थिए होलान्। म भने त्यो रकमबाट कहीँ कतै जान सकिरहेको थिएन। रात छिप्पिसकेको थियो। रकबाट फर्किनु अघि अन्तिम पटक कोसिस गर्छु भन्ने लाग्यो। धुवाको नसा र मनको तनावका बीच दाईको नम्बर रिडायल गरे। रिङ गयो, एकै रिङमा फोन पनि उठ्यो। हेलो, होइन दाई, अचानक यसरी कहाँ हराउनु भयो? मैले सोधेँ। मलाई माफ गर्नुहोस् भाइ, प्रबन्धकको डोरीले यसरी कस्यो कि म सम्पर्कमै आउन सकिनँ। तपाईँलाई निम्ता दिएर म आफै हराउनु पर्यो, धोका दिए यस्तो भयो, तर त्यस्तो नठान्नु होला। होइन, के भयो दाई त्यस्तो? मैले फेरि सोधेँ। माझदासँगको भावनात्मक सम्बन्धको बन्धनमा चुन थुनिएँ भाइ म। मतलब? मैले हजुरको कुरा बुझिनँ दाई। यो मध्यरातमा, त्यो पनि फोनमा, म के बताउँ भाइ? म हुलुहुमालेमा छु, भोलि बिहान मात्रै फर्किन्छु। म हजुरलाई सबै कुरा भेटेर बताउँछु। कारण जेसुकै होस्, दाईको पत्तो त लाग्यो, म त्यसैमा खुसी भएँ। 12 घण्टा अघिदेखिको मनको तनाव जो हट्यो। म भिलिङलीबाट फर्किएँ। बाटोमा दाईको परिबन्ध, लाइटरवालीको मुहार र नसाको गहिराईमा कोरिएका अनौठा चित्रहरू मेरो मस्तिष्कमा नाचिरहे। कोठामा पुग्दा पनि म नर्मल भइसकेको थिएन। पाइन्ट टाइट भएकोले कास लागेछ। त्यसलाई उतारेर सुटकेसमै कोचिदिएँ। मेरो मन र मस्तिष्क दुवै एकछिन शान्त भए। मानौ गौतम बुद्ध स्वयं मेरो मनभित्र विराज भएर ध्यान मुद्रामा बसिरहेका छन्। एकछिनमा म बाथरूम बसेँ। मुख खुल्ला गर्नका लागि माउथवासको झोल खनाएँ। त्यसलाई मुखभित्र राखेर दुई गालाका भित्री भागहरूले बेसरी हुँडलिरहँदा मेरो आँखा त्यो माउथवासको बोतलमा टाँसिएको इन्ग्रिडियन्ट्समा पर्यो। त्यहाँ 15-20 नाम लेखेका थिए। तीमध्ये धेरै रसायनहरूको नाम थियो। एकाएक यस्तो लाग्यो कि मैले मुखभित्र रसायनको सम्मिश्रण हल्लाइरहेको छु। मेरो मुख 81 ठूलो रासायनिक भट्टी बन्यो, अनि मुखभित्र हालिरहेको झोल केमिकल रियाक्सनका कारणले भट्टी विस्फोट हुन लागेको छ। मुखभित्रको झोल जोड जोडले हल्लिन थाल्यो। अब केही सेकेन्डमा त्यो विस्फोट हुनेवाला छ। बुम, रासायनिक झोल मुखबाट विस्फोट भएर बेसनमा पोखियो। बाथरूमबाट फर्केर मैले के गरेँ, कति बेला सुतेँ, केही याद छैन। जति याद छ, अन्तिमचोटि घडी हेर्दा 3 बजेको थियो। श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर हामी केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका 100 भन्दा बढी रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com पनि तपाईँ विश्वभर श्रुति सम्वेक सुन्न र फुर्सदका बेला डाउनलोड गर्न सक्नुहुन्छ। जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हामी श्रुति सम्वेकमा गरिरहेका छौ। अब यसको बाँकी अंश वाचन सुनौ।
No.
भोलिपल्ट बिहान 8 बजे आँखा खुल्यो। उठेर हल्का जिउ तन्काए, हलुका र फुर्ती भएको थियो। नित्यकर्म सकेर म अफिसतिर लागे। म सरासर दाईको क्याबिनमा गएँ। दाई कम्प्युटरका आँखा लगाइरहेका थिए। मलाई देखेपछि उनी मुस्कुराउँदै उठे। उनको अनुहार अलि खुलेको थियो। मैले हात मिलाउँदै भने, हिजो त अलप नै हुनुभयो नि, म त आत्तिएको थिएँ। सरी है भाइ, तपाईँलाई दुःख दिने मेरो मनसाय थिएन, तर के गर्नु, त्यस्तै पर्यो। कुर्नु परेकोमा मलाई केही दुःख भएन दाई, तर तपाईँ अचानक गायब हुँदा मनमा चिसो पसेको थियो। मेरो कुरा सुनेर दाई किञ्चित मुस्कुराए मात्र, केही बोलेनन्। घडी हेर्दै मैले नै थपेँ, ल ल दाई, म ब्रिफिङ सघाउँछु अनि भेटौँला। 10:30 बजेतिर दाई र म कफी पिउने बहानामा पेन्ट्रीमा गयौँ। केटलीको स्विच अन गर्दै मैले सोधेँ, हिजो दिउँसो अफिसबाट सिधा हुलुमाले जानुभएको? दाई विस्तारमा अघिल्लो दिनको घटना बताउन थाले। तपाईँलाई निम्तो दिएर आफ्नो क्याबिनमा फर्किन साथ माझदाको फोन आयो। उसले मलाई मालेको एउटा मेडिकलको अगाडि भेट्न बोलाए। ऊ अबोर्सनका लागि तयार भए जस्तो लाग्यो, त्यसैले आधा दिनको छुट्टी मागेर गएँ। ऊ मेडिकलको अगाडि बहिनीसँग उभिरहेकी थिए। म पुगेपछि उसकी बहिनी हामीलाई छोडेर बाटो लागि। माझदाको शारीरिक हाउभावले बताइरहेको थियो कि उसले अबोर्सन गरिसके। म नजिकै पुगेर उभिएँ। उसले मेरो आँखामा एकपटक गहिरो गरी हेरेर भने अनि मुस्कुराउन खोजी, तर उसको मुहारमा मुस्कान सुहाएको थिएन। उसको हातमा आफ्नो हात राख्दै मैले सोधेँ, तिमीलाई ठिक छ? जवाफमा माझदाले केवल मुन्टो हल्लाएर ठिक छ भन्ने आशय प्रकट गरे। त्यसपछि उसले बिस्तारै आफ्नो हात मेरो हत्केलाबाट निकालेर भनी, अफिस कतिखेर फिर्ता जान्छौ? मैले छुट्टी लिएर गएको कुरा राखेँ अनि उसले कोठासम्म छोडी मागे। हामी ट्याक्सीमा चढेर हुलुमाले फेरि टर्मिनलतिर लाग्यौँ। हुलुमाले उत्रिएर फेरि हामी ट्याक्सी चढेर माझदाको कोठामा गयौँ। कोठाभित्र छिरेपछि माझदा लुत्रुक्क परेर सोफामा बसी अनि सानो खोइ काडे। मैले फ्रिजको चिसो पानी निकालेर उसलाई दिएँ। उसले पानी पिएपछि मैले नै सोधेँ, कफी पिउँछौ? उसले कालो चिया पिउन मन लागेको कुरा गरे। मैले चिया बनाएँ। हामी सोफामा बसेर चियाको सुर्की लगाउन थाल्यौँ। माझदाको अनुहार निन्याउरो भएको थियो। चिया सुर्की लगाउँदै गर्दा उसका आँखाहरू रसिलाउन थाले। चिया सकिने बेलासम्म उसका परिलाहरू रुजिसकेका थिए। मेरो छेउमै सरेर उसले आफ्नो बायाँ हात मेरो दायाँ कुहिनोको भित्रपट्टि कुसारी अनि शिरलाई मेरो कुममा अड्याई। म थोरै कोल्टे परिदिएँ। उसले हात मेरो कुहिनोबाट निकालेर आफ्नो शिर मेरो छातीमा अड्याई। त्यति बेलासम्म उसका आँखाहरू बग्न थालिसकेका थिए, तर उसले आवाज निकालिन। मैले एकपटक उसको आँखा पुछिदिएँ, तर आँखाहरू बग्न रोकिएनन्। सुनेको थिएँ आँसुमा पीडा बग्छ रे। मैले दोस्रो पटक उसको आँसु पुछ्नका लागि उठाएको हात रोकेँ। मेरो छातीमा टाँसिरहेकी माझदाले एकछिनपछि आफ्नो शिर उठाएर भने, चालिसे, आज म धितमरुन्जेल तिम्रो छातीमा आफ्नो शिर राखेर निदाउन चाहन्छु। जवाफमा मैले उसको कपाल चुम्समाएँ। बाहिर घामधुमिल थियो, झ्यालका पर्दाहरू बन्द थिए। म कपडाको सिरानी हालेर पल्टेँ। माझदा मेरो छातीमा शिर राखेर निदाउन लागि। अचानक फोनको घन्टीले मलाई झस्कायो। माझदा पनि तन्द्राबाट बिउजी। मैले फोन उठाउन खोजेँ, तर माझदाले आफ्नो शिर उठाइन। फोनको घन्टी बन्द भएपछि माझदाले भने, आजको दिन दुनियाँ भुलेर मलाई आफ्नो अँगालोमा बाँध। आज म एक निमेष पनि तिमीबाट टाढा हुन चाहन्न। एकछिनमा उठेर उसले आफ्नो र मेरो दुवैको मोबाइलको स्विच अफ गरे। साँझ उसलाई दालको सुप बनाएर पिलाएँ। राति अबेर याद आयो, मैले त तपाईँलाई खानाको निम्ता दिएको थिएँ। त्यति बेला माझदा निदाइरहेकी थिए। त्यही मौकामा फोन गरेर तपाईँलाई फोन गर्न लाग्दै थिएँ। तपाईँकै फोन आयो। फोनमा मैले सबै कुरा बताउन सकिनँ। मान्छेलाई सुन्दरताले नै आकर्षित बनाउँदो रहेछ, चाहे त्यो तनको होस् चाहे मनको। म धेरै तनावमा थिएँ। माझदाको मुहार हेरिरहँदा आत्मग्लानी भइरहेको थियो। घर परिवार सम्झेर मैले उसको काख पर्न सकिनँ। म भावनामा बहकिन सकिनँ भाइ। मेरो मन बहकिए पनि मस्तिष्कले दाईकै पक्षमा वकालत गरिरहेको थियो। दाईले अघिल्लो दिनको निम्ति त्यो दिन मान्नुपर्छ भने मैले पनि नाइ भन्न सकिनँ। रातको 10 बजेको हुँदो खाना खाएर दाई म र अहमद रकबोमा बसिरहेका थियौँ। दाई र अहमदले साझेदारीको चुरोट सल्काएका थिए। मैले भने आफ्नै चुरोट सल्काएको थिएँ। आफ्नो भागको दुई सरको तानेपछि दाई मतिर हेर्दै बोले, भाइ हिजो अहमदले हजुरलाई मेरो नाममा सामान छाडेको थियो र नि। थियो दाई, तर त्यो त हिजै प्रयोग भइसक्यो। मेरो कुरा सुनेर दाईले आश्चर्यभाव प्रकट गर्दै मुस्कुराएर भने, ए हो र भाइ। हो नि दाई, त्यो हिजो सामान नभएको भए तपाईँको चिन्ताले मध्यरातसम्म म त छटपटेर मरिरहेछु। हो र भाइ, मेरो त्यति धेरै चिन्ता लिनुभयो? उनले सोधे। भयो नि दाई। खुसी हुँदै दाईले एक सरको तानेर अहमदलाई पास गरे अनि मतिर हेर्दै बोले, पहिले कहिले त्यस्तो सामान प्रयोग गर्नुभएको थियो? हिजो नै पहिलोपटक हो दाई। अनि कस्तो रह्यो त अनुभव? प्रियसीले पहिलोपटक ओठमा गरेको चुम्बन जस्तै, मैले जवाफ दिएँ। अट्टहास गर्दै उनले सोधे, हो र दाई? एकपटक मजाले हाँसे। मैले फेरि भने, त्यो अचम्मको थियो र गजबको पनि। घरि भावनाको सागरमा चुर्लुम्ब डुबाउँथ्यो, घरि पुरानो कुराको याद दिलाउँथ्यो, त घरि सुख नै रासायनिक भट्टी जस्तो भइजान्थ्यो। मैले दाईलाई पहिलो अनुभव सुनाइरहँदा अहमद पनि मुन्टो बटाएर हाम्रो कुरा ध्यानले सुनिरहेको थियो। बिचरा कुरो नबुझे पनि उसलाई हामी हाँसेकोमा उत्सुकता जागेको हुनुपर्छ। मैले उसको उत्सुकतालाई सम्मान गर्दै उतिर हेरेर भने, यस्टरडेज गिफ्ट वाज बेटर देन गुड, बट यु क्यान्ट कल इट बेटर बिकज इट वाज नट ओन्ली बेटर, इट वाज अ लङ गुड। मेरो कुरा सुनेर अहमद जोडले हाँस्यो, हा हा लङ गुड। हामी एकैसाथ गलल्ल हाँस्यौं। पिउनुहुन्छ? दाईले अचानक साझेदारीको सरको मेरो अगाडि सार्दै मलाई सोधे। दाईको प्रश्न सकिँदा नसकिँदै मेरो मन र मस्तिष्क वादी र प्रतिवादी भए। समय एकदमै छोटो भएको हुनाले मस्तिष्कले केही सोच्नै पाएन। मुद्दा हार्यो, मन लागेको कुरा मनले पायो। दाईको हातबाट त्यो साझेदारीको सर्को समातेर आफ्नो हातको चुरोट दाईलाई दिएँ अनि दुई ओठले मजाले च्यापेर नसिरो धुवा तान्न थाले। त्यो दिनदेखि साझेदारीमा मेरो पनि सदस्यता दर्ता भयो। अर्को दिन बिहान म अफिस जाँदै थिएँ। माझिदी मागुको ट्राफिक लाइट पुग्ने बेलामा एक्कासी मेरा पाइला रोकिए। मलाई चुरोट पिउन मन लाग्यो। सडक पेटीको छेउमा लहरे स्कुटर पार्किङ गरिएका थिए। बीचबीचमा 10-12 फिट अग्ला आँपका रुखहरू थिए। एउटा आँपको बोटमुनि उभिएर मैले चुरोटको प्याकेट निकालेँ। लाइटर पार्नै लाग्दा मेरो आँखा रकबोमा भेटिए कि लाइटरवालीमा परे। ऊ बाटो काटेर म भएतिरै आउँदै थिएँ। उसले मलाई भुलेकी रहेनछ। मिठो मुस्कान छोड्दै नजिकै आएर बोली, हाई हाउ आर यू? मैले जवाफमा भने, आई एम फाइन थ्याङ्क यू, हाउ आर यू? उसले भने, आई एम गुड, अनि फेरि मुस्कुराई। ऊ नजिकै आई। उसको आँखाका नानी लगुनमाथि देखिने निलो पानीको रङ जस्तै थिए। उसको आँखाको उपमा गर्दै मेरो मनले भन्यो, द गर्ल विथ अक्वा ब्लू आइज। ऊ अझै मेरो नजिकै आएर मेरो छेउमै पार्किङ गरिएको रातो स्कुटर स्टार्ट गरी। संवादलाई केही लम्ब्याउन सकिन्छ कि भन्ने आशा राख्दै मैले भने, नाइस टु सी यु टुडे अगेन। उसले बिस्तारै स्कुटरलाई पछाडि धकेल्दै भने, नाइस टु सी यु टु।
मारे नजरिया सबरिया,
मालदेशमा हेलमेट लगाउनु पर्दैन थियो। त्यसरी हेलमेटको सजाय भोग्नबाट जोगिएको उसको रेशमी कपाल घामको किरणमा हल्का चम्किरहेको थियो। जाने बेलामा उसले एकपटक मेरा आँखामा हेरेर गई। मुरीले स्कुटरको पछाडि नम्बर प्लेटको ठाउँमा मेरो मुटु झुन्ड्याएर गई। मुरीको नाम त सोध्नै भुलेछु। म चुरोट सल्काएर तान्न थालेँ। स्कुटीवालीले स्कुटर लिएर गएपछि खाली भएको ठाउँमा एकछिनपछि एउटा जगल्टीले स्कुटर ल्याएर पार्किङ गर्यो। जोस दारी र लामो घुम्रो कपाल पालेको त्यो मान्छेले एकपटक मलाई हेऱ्यो र बिना कुनै प्रतिक्रिया फटाफट एउटा सानो गल्लीभित्र पस्यो। म पनि छिटो छिटो चुरोट सकेर अफिसतिर लागे। भोलिपल्ट शुक्रबारको दिन थियो। साँझपख दाई र म झण्डा पार्कतिर गयौँ। थुप्रै नेपालीहरू पार्कमा भेला भएका थिए। अघिल्लो पटक भेटेका फरासीला साथीहरू पनि भेटिए। पार्कको एक छेउमा केही मान्छेहरू परेवालाई चारो खुवाइरहेका थिए। प्रायः प्रत्येक दिन त्यहाँ परेवालाई कसै न कसैले चारो खुवाइरहेको देख्न पाइन्छ भनेर दाइले मलाई जानकारी गराए। उनले भने केही मान्छेहरू झण्डा पार्कलाई कबुतर पार्क पनि भन्छन्। केही समयको गफगाफपछि हामी मस्जिद पूर्वको पैदल बाटो हुँदै झण्डा पार्कबाट दक्षिण लाग्यौं। मस्जिद सकिँदा बित्तिकै हामी सुल्तान पार्क पुग्यौं। सुल्तान पार्क झण्डा पार्कभन्दा भिन्न थियो। त्यहाँ झ्याम्मा परेका रूखहरू थिए। अधिकांश 18-20 वर्षका युगल जोडीहरू देखिन्थे। मलाई त सुल्तान पार्क प्रेम पार्क जस्तो लाग्थ्यो। रमिता हेरेर केही समय टलिएपछि हामी फेरि झण्डा पार्क हुँदै क्याफे दि भिलारेस रेस्टुरेन्टभित्र छिर्यौं। नामले स्पेनिस जस्तो लागे पनि क्याफे नेपालीले चलाएको रहेछ। त्यहाँ नेपालीहरूको भीड थियो। क्याफेका सञ्चालक दाई निकै फरासीलाई देखिन्थे। हामी त्यहाँ पुग्दा केही नेपालीहरू कोलम्बोबाट आएको डकुमेन्ट कलेक्ट गर्दै थिए। कोलम्बो स्थित नेपाली दूतावासले नै मालदिव पनि हेर्दो रहेछ। त्यो नेपाली रेस्टुरेन्टका सञ्चालक दाईले अनौपचारिक रूपमा कोलम्बोको दूतावाससँग कोअर्डिनेट गरेर त्यहाँका नेपालीहरूलाई दूतावाससँग परेको काममा मद्दत पनि गर्दा रहेछन्। हामी मोमो खाएर निस्क्यौं। केही समय माझी दाईको बगैँचामा भुलेपछि दाईले साँझ केही सपिङ गरे। मलाई भने छुट्टिने दिनको काउन्टडाउन सुरु भयो जस्तो लाग्यो। सपिङ सकाएर म पनि दाईसँग बिलिङलीतिर लागे। त्यति बेला घडीले रातको 9 बजाएको थियो। कोठामा पुगेर सामान राख्न साथ हामीले रकबोले तान्यो। व्हाइट स्यान्ड बीचमा थुप्रै युवा युवतीहरू पौडी खेलिरहेका थिए। रकबोमा पुगेर हामीले साझेदारीको सर्को सल्कायौं। त्यो रात अहमद भने आएको थिएन। सर्कोको आनन्दमा डुबेर हामीले एकछिन समयलाई भोग गर्यौं। सभा 10 बजे हामी त्यहाँबाट उठेर हिँड्यौं। चौराको छेउमा एउटा जगल्टी हामीलाई हेर्दै चुरोट पिइरहेको थियो। त्यो त्यही जगल्टी थियो जसले केही दिन अघि लाइटरवालीले स्कुटर निकालेको ठाउँमा आफ्नो स्कुटर पार्क गरेको थियो। नसाको मिठो असर खुनमा दौडिने क्रम जारी नै थियो। दाईको कोठा नजिक पुगेपछि उनले खाना खाने कि भनेर सोधे। पेटको मोमो पचि नसकेको हुनाले मैले भोक्न लागेको जिक्र गरे। हामी एक एक खिल्ली चुरोट पिएर छुट्टियौं। श्रुति सम्वेकको आजको वाचन जीएस पौडेलको एक सरको मायाको चौथो श्रृङ्खलाको वाचन थियो। हामीले यसलाई 72 पृष्ठमा ल्याएर रोकेका छौं। यो पुस्तकमा धेरै ठाउँमा चुरोट र अरू विभिन्न चीजहरू सर्को लगाएर पिएका प्रसंगहरू कथासँग मिल्दोजुल्दो भएकोले राखिएको छ। एक सरको माया उपन्यासको शुरूआतको पृष्ठमा प्रकाशक र लेखकले लेखेका छन्, दुर्व्यसनीबाट बचाउ र बचाउ, धूमपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ। एक सरको मायाको चौथो श्रृङ्खला आजलाई यहीँ रोक्यौं। अर्को साता हामी 5 श्रृङ्खला 73 पृष्ठबाट लिएर आउनेछौ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे श्रुति सम्वेकबाट विदा हुन्छौ। नमस्कार, शुभरात्रि।